بسم الله الرحمن الرحيم. لم يكن الذين كفروا من أهل الكتاب والمشركين منفكين حتى تأتيهم البينة. رسول من الله يتلو صحفا مطهرة فيها كتب قيمة. وما تفرق الذين أوتوا الكتاب إلا من بعد ما جاءتهم البينة. وما أمروا إلا ليعبدوا الله مخلصين له الدين حنفاء ويقيموا الصلاة ويؤتوا الزكاة وذلك دين القيمة. إن الذين كفروا من أهل الكتاب والمشركين في نار جهنم خالدين فيها أولئك هم شر البرية. إن الذين آمنوا وعملوا الصالحات أولئك هم خير البرية. جزاؤهم عند ربهم جنات عدن تجري من تحتها الأنهار خالدين فيها أبدا. رضي الله عنهم ورضوا عنه. ذلك لمن خشي ربه.
تدبر القرآن کے سلسلے میں آج ہم سورۃ البینہ پر تھوڑا سا تدبر کریں گے. یاد رکھیے کہ یہ کوئی تفسیر کی کلاس نہیں ہے. تفسیر کے لیے آپ سبیل الجنہ، روح القرآن اور نور القرآن کی تفسیر سن سکتے ہیں جو بہت ڈیٹیل سے ہوتی ہے. اس وقت ہم سب کا مقصد یہ ہے کہ ہم قرآن پاک کے الفاظ کے ساتھ دوستی کریں، اور خاص طور پہ تیسواں پارہ ہم میں سے بہت سارے لوگ پڑھتے بھی ہیں اور ہمیں اس سے محبت بھی ہوتی ہے اور بہت ساری صورتیں ہمیں یاد ہوتی ہیں. تو اس وقت اگر آپ اپنی یادداشت میں ان صورتوں کو رکھتے ہوئے تھوڑا سا اس کا میرے ساتھ ساتھ چلتے جائیں گے تو انشاءاللہ جب اگلی نماز میں آپ ان میں سے کوئی صورت پڑھیں گے تو آپ کو بہت ساری باتیں یاد ہوں گی، اور چند باتیں نوٹ کر لی جائیں تو اس سے بھی بہت فائدہ ہوتا ہے. اللہ تعالیٰ آپ کے میرے لیے آسان کرے. تو سورۃ بینہ ترتیب کے اعتبار سے 98 نمبر کی صورت ہے. گویا کہ آپ کہہ لیجئے کہ صرف دو صورتوں کے بعد ہم 100 کا فگر کراس کر جائیں گے، اور یہ بھی ایک اللہ تعالیٰ کی رحمت ہے کہ اس نے ہمیں اس صورت تک پہنچنے والا بنا دیا. دوسری بات ہے کہ صورت کا نام بہت اہم ہوتا ہے. یاد رکھیے کہ صورت کا جو نام ہوتا ہے نا وہ ٹاپک نہیں ہوتا، لیکن سم ٹائم ٹاپک کے اندر صورت کے اندر سے ایک پن پوائنٹ ہوتا ہے. چھوٹی سی مثال جیسے گائے، دا کاؤ، سورت بقرہ. اگر آپ انگلش کی لٹریچر کی زبان میں دیکھیں تو ذہن میں آئے گا کہ کاؤ کی خوبیاں ہوں گی، گائے کے بارے میں باتیں، گائے کیا کرتی ہے، گائے دودھ دیتی ہے. لیکن جب آپ سورت بقرہ پڑھتے ہیں تو اس میں صرف ایک گائے کا واقعہ ہے جس سے لگتا ہے. تو یہاں جو سورت کا نام بینہ ہے، بیسیکلی یہ بہت ہی خوبصورت ایک نام ہے، اور ایک ہم سب کے لیے یہ بہت بڑا ریمائنڈر ہے اس بات کا کہ ہمیں قرآن کو کتنے غور سے سننا ہے. سورت کے لفظ کا جو پہلا لفظ ہے اسی کو اس سورت کا نام دیا گیا. پھر ایک دوسری اہم چیز جو ہوتی ہے، کوئی بھی سورت مکی ہے کہ مدنی، آپ کہیں گے اس سے کیا فرق پڑتا ہے؟ بہت فرق پڑتا ہے. میں نے لوگوں کو دیکھا اپنے اپنے شہروں کے لوگوں کی تعریفیں کرتے نہیں تھکتے. جوہر آباد کے لوگ بڑے میٹھے ہوتے ہیں، اور لاہور کے لوگ ایسے ہوتے ہیں، کراچی کیسے ہوتے ہیں. تو ہم سب اپنی اصل کے اعتبار سے کچھ نہ کچھ اثر ہوتا ہے نا ہمارے اوپر. تو مکی اور مدنی سے سورت کا پورا مزاج سمجھ آ جاتا ہے کہ اس کی اصل کیا ہے. تو بعض لوگ کہتے ہیں یہ مکی ہے، بعض کہتے ہیں مدنی. حضرت عائشہ یعنی مکی سورت کہتی ہیں، لیکن اصل میں یہ مدنی سورت ہے کیونکہ اس کا پیغام بہت پیارا ہے. پھر آپ دیکھیے تیسری چیز یہ ہے کہ پہلے ہم نے سورت الگ پڑھی، پہلی وہی اقرا بسم ربک الذی خلق، کل ہم نے اس پہ بات کی تھی نا کہ وہ اصل میں اس بات کی دلیل تھی کہ اللہ نے پہلا پیغام کیا دیا. پھر سورت قدر میں ہم نے اس رات کا ذکر پڑھا کہ جس رات میں یہ قرآن نازل ہوا. تو پھر آج سورت بینہ کیوں ہے سامنے؟ جب تک آپ قرآن کی ایک سورت کو دوسری سے نہیں جوڑیں گے واللہ ہی کبھی بھی صحیح نہیں سمجھیں گے. हमने अपना कुरान तोड़ तोड़ के सीखा हुआ है, इसीलिए तो एक लड़की के अंदर पिरोए हुए मजामीन हमारे जहनों में आते भी तो नहीं है ना। तो फिर नोट कीजिएगा कि सूरत कदर के बाद आज सूरत बैजीना का आना क्या बताता है, कि इस किताब के साथ एक रसूल भेजना क्यों ज़रूरी था। पूरी सूरत जो है ये नबी सल्लम की रिसालत के बारे में, और यहाँ बैजीना से मुराद अल्लाह का नबी अपने वक्त में अपने किरदार के साथ, अपने अखलाक के साथ, अपने अमल के साथ। वो वाकई अल्लाह की एक दलील है। बैजीना का लफ्ज़ उर्दू में हम समझते हैं ना, दलील, रोशन दलील, यानी नबी का किरदार बोलता था। वो कहते हैं ना कि द मैन हु शोक्ड अर्थ, मोहम्मद सल्लम के लिए लोग क्या कहते हैं, ये वो शख्स थे जिन्होंने ज़मीन को हिला दिया। तो अल्लाह के नबी की जब सारी खूबियाँ हम सीरत में पढ़ते हैं या आपकी शमाइल में जाके देखते हैं, तो यकीन नहीं आता कि एक बंदे में इतनी खूबियाँ होंगी। तो असल में इस सूरत में ये बताया जा रहा है कि नबी के आने के बाद होता क्या। आप में से बहुत सारे डर जाएंगे, ये मैं आपको अभी से बता दूँ। अभी तो आपको ये सूरत बैजीना ऐसी लग रही होगी, लेकिन जब इसमें से हम चार किस्म के लोगों को देखेंगे तो मुझे तो अपनी फ़िक्र लग जाती है। लेकिन इंशाल्लाह अभी तफसीर में आपके सामने बात करती हूँ। तो और दूसरी सूरत है कि नबी के साथ साथ फिर ये कुरान ख़ुद भी एक बैजीना है। याद रखिए कि अल्लाह ताला अंबिया कराम को दुनिया में उस वक्त भेजते हैं जब बिल्कुल अंधेरे छा चुके होते हैं। यानी मैं अगर बड़ी मुख्तात बात करूँ और आप बहुत केयरफुली सुने, कोई मेरे गलत अकीदे पर ना चला जाए, अगर नबी सल्लम आखिरी नबी ना होते, बात समझ गए, मैं दोहरा दूँ कि वह आखिरी थे। सूरत अज़ाब में अल्लाह ने कह दिया कि वो खातिमुन नबीजीन थे, लेकिन अगर नबी सल्लम आखिरी नबी ना होते तो ये सदियाँ 2019 जो चल रही हैं ये अंधेरों की सदियाँ। इस वक्त तो नबी गली गली आया होता। जिस तरह लोगों के अफकार के ऊपर इतने अंधेरे पड़ गए कि असल वही का पैगाम छुप के बाप दादा की रस्म व रिवाज का नाम दीन बन गया, शिर्क का नाम उन्होंने तौहीद, तौहीद को उन्होंने पता नहीं क्या सल्फीज़म और फलाइज़म कह दिया, और इसी तरह सुन्नतें मादूम हैं और बिदात बहुत सारी हैं। इसकी वजह क्या है कि आज फिर दोबारा एक नए नबी के आने की ज़रूरत है। लेकिन चूँकि नबी सल्लम आखिरी नबी थे, इसके बाद नहीं आएंगे। आपसे पूछा गया था कि अल्लाह के नबी आपके बाद फिर लोगों को कैसे पैगाम पहुँचेगा। देखिए सहाबा का अकीदा कितना खूबसूरत अल्लाह के नबी के बारे में। उनको पता था कि अल्लाह के नबी हमें अल्लाह का पैगाम देने आए हैं। आप एक बैजीना थे रसूल मिनल्लाह यतलू सुहुफ़ मुतहरा। तो कहने लगे अल्लाह के नबी जब आप नहीं होंगे तो फिर आने वाले लोगों को पैगाम कौन देगा। तो आपने फरमाया मेरी उम्मत के उलमा, क्योंकि अल उलमा तो वरासतुल अंबिया, जो दीन वाले होते हैं, इल्म वाले होते हैं, वो अल्लाह के नबियों के वारिस होते हैं। तो लिहाजा उम्मत मुस्लिमा होने के नाते, उम्मत वसत होने के नाते आपको मुझे इस बात पे बहुत खुशी भी होनी चाहिए और बहुत ज़िम्मेदारी का भी एहसास है कि अल्लाह के नबी ये काम हमारे कंधों पे डाल कर गए थे कि आने वाली इंसानियत को हमने ये दीन देना है। लेकिन चूँकि इस वक्त हम मुसलमान मसरूफ़ बहुत हैं, वी आर सो बिज़ी, वी आर टू बिज़ी, अपने घरों के साथ, अपने बच्चों के साथ, अपने प्रोफेशंस के साथ, अपनी जॉब के साथ, हमारे तो अपने ज़ाती काम इतने हैं, सारा दिन वक्त ही नहीं मिलता। अभी तो फेशियल भी, अभी पार्लर भी जाना है, अभी तो बाल भी बनाने हैं, अभी शादी की तैयारियां करनी है, और हमारी एक शादी जो हमारे 6 महीने से साल ले जाती है। वी आर सो बिज़ी सो वी कैन डू एनी थिंग। आज हम मुस्लिम्स का ये हाल है, हम अपनी ज़ाती ज़िंदगी के छोटे छोटे गमों को इतना बड़ा बनाकर एक ओवरऑल जो काम था नबूवत का और तबलीग का और इंतज़ार का और लोगों को अल्लाह से जोड़ना, इसको कहते हैं अल्लाह खुद कर देगा। अपने काम हम करते हैं और बाकी दीन ओ अल्लाह खुद ही कराएगा, अल्लाह का काम है, अल्लाह ने अपना दीन खुद ही कराना है। तो ये आज के दौर का एक बहुत बड़ा डिलेमा है। अल्लाह ताला आपको मुझे इससे बचा के रखे। तो याद रखिए कि इस सूरत के जो बेसिक मज़ामीन में हम पढ़ेंगे, सबसे पहली बात कि रसूल भेजने की ज़रूरत क्यों होती है। दूसरी बात यह कि दुनिया के लोग, चाहे वह अहले किताब हों या मुशरिकीन हों, जिस कुफर में भी थे, उस कुफर से निकालना मुमकिन ही नहीं था एक रसूल को भेजे बगैर। और याद रखिए कि रसूल अपनी रिसालत पर एक रोशन दलील होता है, वो लोगों के सामने अल्लाह की किताब को इसकी असली शक्ल में पेश करता है। रसूल डायरेक्ट अल्लाह से वही लेता है, जैसे पीछे हम पढ़ के आए इकरा बिस्मे रब्बिका अल्लज़ी खलक, तो फरिश्ता बीच में एक सिर्फ मीन होता है, असल पैगाम अल्लाह के नबी के दिल पर होता है, तो वो तमाम चीज़ों से, आमेजिशों से बातिल होकर लेके आता है। अब होता कि पिछले दौर के जो नबी का पैगाम है, जैसे देखिए कुरान के नज़ूल से पहले इंजील थी ना, पुरानी किताब हज़रत ईसा पे नाजिल हुई, उससे पहले तौरात थी, ठीक है। इसी तरह ज़बूर के बारे में भी आप जानते हैं, जब अल्लाह अपने नबी को भेजता है ना, तो पिछली किताबों का पैगाम बिल्कुल फ्लूट हो चुका होता है, कहना चाहिए मेस्ड अप, आलूदा हो चुका होता है, लोगों ने अपनी मर्जी से उसमें चीज़ें डाल के निकाल ली होती हैं। यानी आप कह लीजिए कि जो बुक होती है ना, वो कॉपी बन चुकी होती है, एक्सरसाइज बुक बन चुकी होती है, लोग उसके ऊपर लिखना शुरू कर देते हैं। जैसे अगर आप अपने सादे कुरान पाक के ऊपर ही नोट्स लेना शुरू कर दें, तो एक दिन ऐसा आएगा कि आपको पता ही नहीं चलेगा कि अरबी के लफ्ज़ किधर हैं और आपके लिखे हुए किधर हैं। तो पिछली कौमें ऐसी करती रही। नबी सल्लम से पहले जो आखिरी नबी थे हज़रत ईसा थे, उससे पहले जो दीन आया था लोगों ने उसको बिल्कुल मशक कर दिया। आप सूरह बकरा ही में पढ़ लीजिए, अल्लाह ताला कहते हैं यक्तुबून अलकिताब अभी यही दी है, अपने हाथों से किताब लिखते थे और कहते कहते थे हाज़ा मिन इंदिल्लाह, ये अल्लाह की तरफ से। तो अल्लाह ताला ने ऐसे लोगों के लिए वही इनकी खराबी दी, तो लिहाजा अल्लाह ताला ने नबी सल्लम को भेजा। याद रखिए, ज़मीन पर अगर कुरान अल्लाह का तोहफ़ा है ना, तो सबसे प्यारा इनाम, सबसे प्यारी हस्ती मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, कि जिनको अल्लाह ने ऐसे वक्त में चुना कि जिस वक्त इंसानियत बिल्कुल तड़प रही थी। तो इस सूरत में हम देखेंगे कि जब नबी आ जाता है तो क्या होता है। बजाय इसके कि सूरत शुरू करके ये बात बताऊँ, मैं आपको पहले ही बताऊँ, फिर आप इसको ज़्यादा समझेंगे। याद रखिए कि किसी भी माशरे में लोग घुले मिले रहते हैं। जैसे आज आप अपने पाकिस्तान को लीजिए, आज के अमेरिका को, कनाडा को, पूरी दुनिया, यानी मुराद ये कि इस ग्लोब पे नज़र डाले तो आपको मुख्तलिफ किस्म के लोग मिलेंगे। लिखिएगा, चार किस्म के लोग अमूमन किसी भी सोसाइटी में होते हैं। नंबर एक, देखने में बहुत अच्छे होते हैं और अंदर से भी बहुत अच्छे होते हैं। ये दो मुख्तलिफ चीज़ें हैं, अभी इसका फ़र्क आप समझेंगे इंशाल्लाह। यानी दे लुक गुड एंड दे आर गुड टू, ये किस्म होती है। दूसरे क्या होते हैं, जो ऊपर से बहुत अच्छे लग रहे होते हैं लेकिन अंदर से अच्छे नहीं होते। ये बिल्कुल कोई ऐसी खाने की चीज़ को सोचिए कि इट लुक वेरी गुड बट अंदर से वो नकली है, कोई जाली चीज़ है। मसलन आपको सुरख मिर्चें मिली, बहुत ही खूबसूरत सुरख रंग की हैं, बट खाने में डाली पता चला ईंटों का बुरादा था अंदर, मिलावट सोदा। तो ये दूसरी किस्म के कौन लोग होते हैं, कि लोग उनको बहुत अच्छा समझ रहे होते हैं लेकिन अंदर से वो अच्छे नहीं होते। तीसरी किस्म के वो लोग होते हैं जो ऊपर से अच्छे नहीं लगते लेकिन अंदर से बहुत प्यारे होते हैं, ये बहुत थोड़े से होते हैं। और एक चौथी बड़ी ही अंधेरों वाली शक्ल होती है, कि ना ऊपर से अच्छे ना अंदर से अच्छे। अल्लाह ताला क्या चाहते हैं कि दुनिया में तो सब इकट्ठे रहेंगे। जैसे अब हम एक घर में रहते हैं तो क्या सब घर वालों का ईमान एक जैसा है? बिल्कुल भी नहीं है, फ़र्क है। शौहर, बीवी, बच्चे, ससुराल, घर में चंद बुज़ुर्ग, हर एक ईमान के मुख्तलिफ दर्जे पर होता है, लेकिन रहते एक साथ है। क़यामत के दिन क्या होगा? सूरह यासीन क्या है, सबको याद होगी, मुमताज़ुल यौम अय्युहल मुजरिमून, वहाँ सॉर्ट आउट होंगे। नबी का किसी शहर, किसी जगह, किसी बस्ती में आना पोलराइज्ड कर देता है, पोलराइजेशन हो जाती है लोगों की। क्या होता है? नंबर एक, जो सबसे पहली सॉर्ट थी, मसलन जो अंदर भी खैर पे थे, बाहर से भी अच्छे लगते थे, वो फौरन नबी की दावत पे लब्बैक अल्लाहुम्म लब्बैक कह देते हैं। आमन्ना व सद्दकना। नबी सल्लम के साथ चारों की मिसालें दूंगी आपको, आज की मिसालें आप खुद ढूंढेंगे या मिसालें बनेंगे इंशाअल्लाह ताला। पहली चीज़ कौन? अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु, वरक़ा बिन नौफल। सूरत अलक के दौरान मैंने आपको उसके बारे में थोड़ा सा बताया था कि कैसे हज़रत खदीजा रज़ी अल्लाह अन्हा जब अपने उस कज़न के पास नबी सल्लम को ले गई पहली वही के बाद, तो वो फ़ौरन मान गए, कहने लगे ये तो वही नामूस है जो कि हज़रत ईसा के पास आया था या मूसा के पास। तो वो लोग जो अंदर से बहुत अच्छे होते हैं, जिसको आप जिस तरह कहें कि दिया सिलाई दिखाने की देर है और उनके अंदर नूर अला नूर, उनके अंदर ईमान की रोशनी आती है। दूसरी मिसाल अबू बकर से दी। नबी सल्लम ने फरमाया, मैंने जिसको भी दीन की दावत दी कुछ हेजिटेंट हुआ, रिलक्टेंट, करूं कि ना करूं, जिस तरह आप कहते हैं प्रोज एंड कॉन तोले, इफ्स एंड बट्स में पड़ा, लेकिन एक शख्स जिसको मैंने जो ही दीन की दावत दी उसने फौरन कह दिया कि अल्लाह के नबी मैं ईमान लाता हूं, और वह अबू बकर से देखते। अबू बकर की नबी सल्लम की आमद से पहले या आपकी नबूवत से पहले भी बड़ी इज्जत थी मक्का में। ही वॉज द मोस्ट जेनरस पर्सन इन मक्का, करीम कहते थे आपको, करम कहते हैं अंगूर की बेल को, शराब को भी लोग करीमा कहते थे, आपको पता, क्योंकि शराब के नशे में इतने जेनरस हो जाते थे अरब लोग कि अपने सारे खजानों खोल देते गरीबों के लिए। तभी तो अल्लाह ने कहा कि तुम तो कहते हो इसमें फ़ायदे बड़े, और बाद में शराब का नशा उतरता कहते कोई बात नहीं, शराब पीते हैं, इस नशे में काम भी तो बड़े अच्छे करते हैं ना। तो अल्लाह ने कहा नहीं, फ़ी हिमा इसमत कबीर, इसमें गुनाह। तो लिहाजा पहली किस्म, अब नबी सल्लम मक्का में भेजे गए, सबसे पहली सूरत में अबू बकर सिद्दीक और वरका बिन नौफल दे बिकेम मुस्लिम एट द फर्स्ट डे, हो गया। अगर नबी सल्लम ना आते तो अबू बकर कभी सिद्दीक ना बनते। चलिए सेकंड लेवल पे चलते हैं। कुछ लोग जो ऊपर से अच्छे होते हैं, अंदर उनके खैर होती है लेकिन थोड़ा सा टाइम लेते हैं उस खैर को निकलने में। मसलन दे थिंक अभी लिटिल बिट थोड़ा सा सोच के आते हैं, चले लेट मी थिंक, ओके गिव मी सम टाइम, ये कैफियत होती है। अच्छा ये कौन लोग होते हैं कि जो ज़ाहर उस वक़्त लोगों की नज़रों में अच्छे नहीं होते लेकिन जब वही का पानी पड़ता है तो बहुत अच्छे बन जाते हैं। इसकी मिसाल हज़रत उमर फ़ारूक रज़ी अल्लाह अन्हो, हज़रत हमज़ा, तकरीबन 6-7 साल हो चुके थे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को नबूवत मिले हुए, आपकी आवाज़ हज़रत उमर के कानों में भी पड़ चुकी थी। हमज़ा तो घर के बच्चे थे, आपके चचा भी थे, आपके दो शरीक भाई भी थे और आपके दोस्त भी थे, लेकिन दे डोंट थिंक अबाउट दैट, उन्होंने सोचा ही कोई नहीं कि अल्लाह के नबी की बात भी कोई अच्छी होगी, लेकिन दे टुक सम टाइम। और आप सब जानते हैं कि उमर अपनी बहन की ज़ुबान से सूरह ताहा की आयतें सुनकर और उससे पहले सूरह मारिज और सूरह अल हाका की कुछ आयतों से दिल में ईमान आ चुका था, बट आफ्टर ऑल दे बिकेम मुस्लिम। क्या हुआ, ये दूसरी किस्म के वो लोग होते हैं जो आते हैं दीन के अंदर, वो दीन के काम करते हैं, दीन की दावत में शामिल होंगे लेकिन थोड़ा अरसे के बाद आएंगे, पहले वो हालात चेक करते हैं, सब ठीक है, वो वेरी गुड, दे आर ग्रोइंग अप, इट्स गुड, दे आर गुड पीपल, ओके सभी जा रहे हैं फिर हम भी जाते हैं। ये दूसरी किस्म के लोग थोड़ी सी देर के बाद नबी की दावत को कबूल कर लेते हैं। इसी तरह हज़रत हमज़ा, उनके इस्लाम का वाक़या आप में से शायद किसी ने ना सुना हो, अल्लाह के नबी के चचा थे, बहुत प्यार करते थे आपसे, एक दिन कहीं से आए तो अबू जहल ने नबी सल्लम के बारे में कोई बुरी बात की, इन्होंने पकड़ के उनको खूब मारा। घर आके अल्लाह के नबी को कहते हैं, भतीजे तेरा बदला लेकर आया हूँ, ये अबू जहल को जरूरत कैसे हुई तेरे बारे में बोलने की, तो आपकी ज़ुबान अतर से एक मीठा बोल बोला, ए चचा आज तो आपने मेरे दिफा में उससे बात की है ना, मुझे तो उस दिन खुशी होगी जब आप इस्लाम के दिफा में उससे बोलेंगे। अच्छा क्या चाहते हो, चचा मुसलमान हो जाए, अच्छा अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्न मुहम्मद रसूलुल्लाह, ये दूसरा गिरोह होता है। तीसरा एक और गिरोह होता है और वो कौन सा होता है, यानी ये वो लोग हैं जो शुरू में अच्छे नहीं थे लेकिन अच्छे बन गए। तीसरा गिरोह इसका अपोजिट होता है और वो कौन लोग होते हैं, जो बहुत अंदर से अच्छे होते हैं, लोग उनकी बड़ी तारीफें कर रहे होते हैं लेकिन अंदर खोट है, ये बहुत ख़तरे के लोग हैं, इसी को इस्लाम ने मुनाफिक कहा है। अब ये कौन लोग हैं, पहले लोगों में बहुत अच्छे हैं, मसलन देखिए कि वलीद बिन मुगीरा, कल के सबक में भी इसका तस्करा आया था, बहुत बड़ा सरदार था, बेटे थे, ये शो पसंद शख्स था, सेल्फ प्रेजिंग, मेरी तारीफें करो, ये हर जगह अपनी तारीफ कराता था और ये ही वाज जस्ट लाइक पीस मेकर, पीपल प्लीजर, ये कहता था सब मुझे खुद अच्छा कहें, इसको ये नहीं अच्छा लगता था कि लोगों की अल्लाह की तारीफ हो फिर मेरी हो, देखिए अल्लाह की तारीफ करें और उसके साथ आपकी हो जाए ना ये और बात है, लेकिन ये सोचना कि जस्ट मेरी तारीफ़ करो, ये इस किस्म का अंदर से खोटा था। लोगों को कहता था मिल के रहो, प्यार करो, अच्छी बातें हैं, जाके लोगों की सुलह कराता, कई रिश्ते कराता, जस्ट लाइक अ सोशल वर्कर, लेकिन अंदर खोट था, इसको हिदायत नहीं मिली। ये बिल्कुल पोलराइज्ड होके माशरे में खुल के आ गया। सूरत मुद्दसिर में इसके नाम लिए बगैर तकरीबन 9 बुराइयाँ इसकी बयान की हुई, आप जाके खोल के पढ़ लें, नाम अल्लाह नहीं लेते। फिर इसी तरह से आप देखिए ये जो वलीद बिन मुगीरा के अलावा अबू जहल जो था वो इंसानी मामलात में बहुत अच्छा था, और एक जुमला फिर एहतियात से सुनिएगा और एहतियात से बोलूँगी, अगर अबू जहल मुसलमान हो जाता तो हज़रत उमर से कम खैर नहीं लेकर आता, क्योंकि अल्लाह के नबी ने इन दोनों की दुआ की थी, या उमर बिन ख़ताब से या उमर बिन खिशाम से इस्लाम को इज़्ज़त दे दे। उमर बिन ख़ताब को अल्लाह के नबी की दुआ लग गई क्योंकि अंदर खैर थी, अबू जहल को नहीं लगी क्योंकि अंदर में खैर नहीं थी। तो याद रखिए हर मुआशरे में कुछ लोग ऐसे होते हैं जो बाहर बड़े खूबसूरत काम कर रहे हैं पर अंदर से बिल्कुल खोटे निकम्मे, जैसे कैंसर हो जाता है ना, तो ऊपर से बंदा ठीक लगता है लेकिन अंदर से हड्डियां तक घुल चुकी होती हैं, इनको हिदायत नसीब नहीं होती। अल्लाह ने नबी के आने के बाद इनको खोल कर आगे कर दिया। और चौथी और आखिरी किस्म किसी सोसाइटी में होती हैं, ना बाहर से अच्छे ना अंदर से अच्छे, बिल्कुल रोड़े कट्टे कच्चे, जैसे अबू लहब है, नबी का चचा था लेकिन उसके अंदर खैर नहीं थी, ज़ाहर भी नबी सल्लम का बहुत मुखालिफ और दुश्मन रहा और इसी तरह से उसका अंजाम, वाहिद शख्स है जिसका नाम कुरान में आकर उसकी तौहीन की गई कि तब्बत यदा अबी लहब व तब। इसी तरह अब्दुल्ला बिन उबई, उस वक़्त में भी सारी साजिशी जाल बुनता था और इस्लाम भी नहीं मिला। तो अब ये सारी बातों को सम अप करके सूरत को सुनिएगा, आपके मेरे लिए इसमें ख़तरा क्या है। जब तक किसी बस्ती किसी इलाके में कुरान और वही का नूर डायरेक्ट नहीं पहुँचता, खाली कुरान हम पढ़ लेते हैं, हम नाजरा करते हैं, हम कुरान खानी के नाम पे जमा होते हैं, हम मिलाद के नाम पे होते हैं, हम तस्बीह नमाज़ पढ़ते हैं, हम शब बरात में जागते हैं, ये भी नेकियों के नाम पे होता है, लेकिन ये जो कुरान का खोल कर टेक्स्ट के साथ पढ़ना जिसको वही का इल्म कहते हैं, جب تک کسی سوسائٹی میں یہ نہیں آتا تو ان چاروں قسم کے لوگ موجود ہوتے ہیں، ہر ملک میں آج بھی موجود ہیں، ہر شہر میں آج بھی موجود ہیں، لیکن جب اللہ اگر کسی جگہ اپنی رحمت کر دے، وہی کا علم ادھر آ جائے، اس کے بعد بہت خطرہ شروع ہو جاتا ہے. بات سمجھ گئے؟ پھر ہر بندہ اپنی اصل سے نکل کر باہر آتا ہے. اوپر کپڑے پہنے ہوتے ہیں نیکیوں کے، نام کے اندر کھوٹ ہے. کسی کو کیا پتا میں اس وقت درس کیوں دے رہی ہوں؟ آپ کہیں گے مجھے کتنا شوق ہے کہ میں آپ کی اصلاح کروں، دیکھیں میں روزے کی حالت میں بھی آ گئی. لوگ تو واہ کرتے ہیں، ان کو کیا پتا میرے دل میں کیا ہوگا. آپ کہیں یہ تو بہت اچھی ہیں، آپ کو نہیں پتا. یہ میرے دل کو پتا ہے، یہ اللہ کو پتا ہے. اب یہ میری نیکی کس دن کھلنی ہے؟ جسے میرے سامنے قرآن آنا ہے. اگر میں پھر بھی کرتی رہ گئی، مشکل حالات میں بھی کرتی رہ گئی، اور میں نے اس پیغام پہ لبیک کہا، انشاءاللہ میرے اندر خیر ہے. اور اگر ذرا سی میرے پہ کوئی تنقید کر دیں، ذرا سا آپ میری مرضی کے خلاف کریں، میں بند کروں اپنا بیگ اور اٹھ کے چل پڑوں، تو یہ میرے اندر کے فطور کی علامت ہے. یعنی میں آپ کو آخری بات کر کے آگے لے چلتی ہوں. آپ میں سے اکثر سسٹرز کا میڈیکل پروفیشن ہے نا، ڈاکٹرز ہیں. بہت سارے لوگ جو آپ کے پاس چیک اپ کے لیے آتے ہوں گے، چلے اس ملک میں ایسا نہیں ہے، یا تو واقعی بیمار ہی آتے ہیں. باہر کے ملکوں میں اکثر لوگ چیک اپ کرتے ہیں، ہر وقت ہو رہے ہوتے ہیں چیک اپس. سال میں ایک بار آپ کے دانت بھی وہ چیک کریں گے اور جسم کو. بظاہر لوگ بالکل صحت مند ہوتے ہیں، لیکن جب ایکس رے رپورٹس آتی ہے، جب ایم آر آئی آتی ہے، تو اس میں سے بہت کچھ اندر سے نکل آتا ہے. اور سم ٹائم کچھ لوگ بڑے دبلے پتلے اسکنی ایسے لگتا ہے، دے لک لائک سک، بٹ اندر سے وہ بہت اسٹرانگ ہوتے ہیں. یہی کیفیت ہوتی ہے. آپ کو مجھے کیا کرنا ہے؟ یعنی میں اس میں آپ کو ڈرا کیوں رہی ہوں؟ مجھے یہ دعا کرنی ہے کہ اللہ اگر میرے اندر شر ہے تو اس کو پہلی خیر پہ بدل دے. یہ نہ ہو کہ وہی کا پیغام میرے اوپر آئے تو میں ہی کھسک جاؤں. بہت بڑی بڑی چینجز آتی ہیں، یعنی یقین کریں ان بلیویبل. میں نے اکثر دیکھا ہے جن لوگوں کے لیے کام دین کا شروع کیا جاتا ہے وہ نہیں ہوتے، کوئی اور ہوتے ہیں. کام ہوتا رہتا ہے. جن کے کہنے پہ شروع کرتے ہیں وہ کوئی نہیں آتے. جو کہتے ہیں ہم کام کریں گے وہ نہیں کرتے. اللہ ماشاءاللہ وہی جمے رہتے ہیں جو دل سے اس چیز کی تڑپ رکھتے ہیں. کسی نے کسی تعصب کے نام پہ چلے جانا ہے، کسی نے کسی مجبوری کے نام پہ چلے جانا ہے، کسی نے جاب پہ نام پہ چلے جانا ہے، کسی نے کسی مجبوری کے نام پہ چلے جانا ہے. وجہ کیا؟ اندر کھوٹ ہوتا ہے. اور بعض دفعہ تو ہماری منافقت ہماری مجبوریوں کی آڑ میں چھپی رہتی ہے. تو لہٰذا آج کے بعد یہ کبھی مت کہیے کہ اللہ کے نبی کے دور میں ہم ہوتے. اگر ہم ہوتے تو پھر اگر ابو بکر والی خوبیاں تھیں تو انشاءاللہ ابھر جاتے. لیکن اللہ نہ کرے اگر ہمارے اندر ابو جہل یا عبداللہ بن ابی والی ہوتی تو ہم نے کھل کے بھی باہر آ جانا تھا. اللہ تعالی ہماری اصلاح فرما دے. تو یہاں اس سورت کا بنیادی تھیم یہی ہے کہ نبی کے بھیجے جانے کے بعد ہی اللہ تعالی حجت تمام کرتے ہیں. پھر سورت کے آخر میں دین کے اندر اخلاص کی اور باقی اعمال کی کیا جگہ ہے اس کو کہا گیا ہے. آئیے اس کو پڑھتے ہیں، اور کچھ چیزیں انشاءاللہ پڑھنے کے ساتھ ساتھ بھی واضح ہوں گی، اور ہم اس میں دیکھیں گے کہ ہم اپنے لیے اس کو کس اینگل سے سمجھیں گے. اب اگر ٹیکسٹ ہے تو پلیز آپ لوگ اس کو کھول لیجئے گا اپنے سامنے، پھر آپ زیادہ انجوائے کریں گے. فرمایا، اعوذ باللہ من الشیطان الرجیم. لم یکن الذین کفروا من اہل الکتاب والمشرکین منفکین حتی تاتیہم البینہ. نہیں تھے وہ لوگ جنہوں نے کفر کیا تھا اہل کتاب میں سے اور مشرکین میں سے الگ ہونے والے یا باز آنے والے جب تک کہ ان کے پاس بینہ نہ آ جاتی. بات سمجھ آئی؟ یہاں دیکھیے کفار کے لیے لفظ اہل کے دو لفظ آئے ہیں، الذین کفروا من اہل الکتاب. یہ جو من ہے نا، یہ باز کا نہیں ہے، تبیز نہیں ہے، بلکہ بیانیہ ہے. یعنی کہ کچھ لوگ اہل کتاب کے کافر تھے، یہ نہیں ہے. مطلب یہ ہے کہ اہل کتاب کون تھے؟ یہود اور نصارہ. یہ بھی قرآن کا مزاج سمجھیے کہ قرآن پاک میں جہاں بھی یہود اور نصارہ کے لیے بات ہوئی ہے نا، تو یا تو ان کو اہل کتاب کہا گیا ہے، پیپل آف دی بک، یا اسی طرح سے ان کو کسی اور ٹائٹل سے بنی اسرائیل کے نام سے پکارا گیا ہے، لیکن کبھی بھی ان کو مشرکین کے لقب سے نہیں پکارا گیا. لیکن جو اگلا لفظ ہے بل مشرکین، یہ مشرکین مکہ. وجہ، اہل کتاب میں شرک بہت آ چکا تھا، اللہ کے نبی کے دور میں بھی، اور آج تو خیر اس کی حد ہی ختم ہو چکی ہے. اور اس کی واضح دلائل ہمیں ملتے ہیں سورۃ توبہ میں بھی. اللہ تعالیٰ نے واضح کیا کہ یہود کہتے ہیں کہ عزیر ابن اللہ، عزیر اللہ کے بیٹے ہیں. اور اسی طرح عیسیٰ علیہ السلام کے بارے میں نصارہ کیا کہتے ہیں کہ مسیح اللہ کے بیٹے ہیں. سورۃ توبہ 30 میں یہ بات موجود ہے. تو کیا پتہ چلا کہ اہل کتاب کا مزدین جو تھا وہ شرک پہ تو نہیں تھا قائم، لیکن شرک ان میں موجود تھا. فرق ہے دونوں میں. جبکہ مشرکین مکہ کا تو ریلیجن ہی شرک تھا، وہ تو سامنے بت رکھ کے پوچھتے تھے. تو اللہ کے نبی کے آڈینس تین قسم کے تھے. نمبر ایک، سیدھے سادھے بھولے بھالے لوگ، جس کو آپ مکہ کے وہ لوگ کہہ سکتے ہیں جو بدوی علاقوں میں رہتے تھے، اوس اور خزرج، جو مدینہ میں آ کر ملے. دوسرے آپ کے مین آڈینس تھے مکہ کے مشرقین. یاد رکھیے بہت اہم بات ہے، ہم ان کو مشرقین مکہ کہتے ہیں، کفار مکہ کہتے ہیں، بٹ وہ خود کو مسلمان کہتے تھے. حضرت ابراہیم سے ان کا تعلق تھا، حضرت اسماعیل کی نسل سے تھے، خاجیوں کو پانی پلاتے تھے، ستو گھول گھول کے پیتے تھے، خانہ کعبہ کے ٹیک کیئرر تھے، نماز پڑھتے تھے. یہ الگ بات ہے، نماز کے نام پہ سیٹیاں بجاتے تھے جا کے، جیسے آج ہم بھی کئی دفعہ تالیاں اور سیٹیاں بجاتے ہیں عبادت کے نام پر. وہاں جا کے تالیاں بجاتے تھے، کپڑے اتار کر حج کرتے تھے، بالکل نیکڈ ہو کے حج کرتے تھے، لبیک اللہم لبیک کہتے تھے، لیکن لا شریک لک کے بعد ایک جملہ بڑھا دیتے تھے کہ اللہ تیرا کوئی شریک نہیں، ہاں مگر جس کو تو خود شریک بنا لے وہ تیرا شریک ہے. تو کیا پتہ چلا بگڑے ہوئے مسلمان تھے. واللہ اگر آج کے دور میں نبی اس پاکستان میں آ جائے تو بالکل وہی حالات ہیں جو اس دور میں تھے، کہ نام مسلمانوں والے، نام محمد اور ابراہیم، دو دو نبیوں کے ناموں سے مل کر ہمارے نام بنتے ہیں ماشاءاللہ، لیکن کام عمل شرک سے بھرے ہوئے. قبر پہ سجدہ کرنے والے کو جا کے تم کہہ دو کہ تم شرک کرے، وہ کہے گا میں نہیں مشرق، میں تو بابا جی سے تھوڑی مانگ رہا ہوں، میں تو ان کی عزت کر رہا ہوں، میں تو یہ کر رہا ہوں. تو قصہ مختصر یہ ہے کہ لوگوں کے اوپر ایک ایسی، ایک کہہ لیجئے کہ کورنگ آ جاتی ہے جس کو اللہ کے نبی پھر کھولنے کے لیے آتے ہیں. تو مشرکین مکہ تو صریحاً شرک کا شکار تھے، اور اسی طرح سے اللہ تعالیٰ نے یہاں یہ باتیں کر کے بتا دیا کہ جب نبی آتا ہے تو اس وقت پھر لوگ کیا ہوتے ہیں، منفقین. منفقین کا لفظ آپ کو لگ رہا ہوگا کہ اس میں نون اور فا بھی ہے، نہیں، فک رقبہ، نون باب انفعال کا ہے اس میں، اگر آپ میں سے کسی کو تھوڑی گرامر آتی ہو تو صرف سن لیجئے. یعنی اصل میں اس کے لفظ میں روٹ ہے فا کاف کا. آپ پڑھتے ہیں غلاموں کو آزاد کرانے کے لیے ایک لفظ قرآن میں کیا آتا ہے، فک رقبہ. تو فک کا عربی میں چینج کو بھی کہتے ہیں، کیا بولتے ہیں ہم یہاں اس کو اردو میں، یہ جو پیسوں میں کھلا جو چینج ہوتا ہے، کوائنس کہہ لیجئے، تو فک کا اس کو بھی کہتے ہیں، یعنی الگ الگ ہو جانا. یہاں مطلب بالکل صاف ہے، وہی جو بات میں نے ابھی آپ کو بتائی کہ لم یکن الذین کفروا من اہل الکتاب والمشرکین، مطلب کیا کہ اہل کتاب اور مشرکین کبھی بھی ایک دوسرے سے الگ الگ نہ ہوتے، حتی تاتیہم البینہ، یہاں تک کہ رسول نہ آتے. نبی صلی اللہ علیہ وسلم کے آنے سے پہلے مکہ تو مکہ، مدینہ میں بھی یہود اور مشرکین مل جل کے رہتے تھے، آج بھی یہ سب مل کے رہنے کو بہت خوش ہیں. بلکہ آپ کو میں تھوڑا سا بتا دوں کہ باہر کے ملکوں کا آج مسلمانوں کا سب سے بڑا ایشو کیا ہے، آپ مسلمان پاکستان میں رہنے والے بہت سیکیورڈ ہیں، آپ کو خود نہیں پتا آپ کتنے سیکیورڈ ہیں. ریئلی باہر کے ملکوں میں رہنے والے اس وقت کے مسلمانوں پر جو سب سے بڑا ایک پریشر ہے وہ کیا ہے، سوسائٹی کا، اور وہ کیا ہے، اسیمیلیٹ ہو کے رہو. اسیمیلیشن کیا، جیسے ملک میں رہتے ہو نا ویسے بن کے رہو، ان جیسے کپڑے پہنو، ان جیسے حال کرو، ان کے ترانے ہیں تو تم بھی کھڑے ہو کے پڑھ لو، اگر وہ کچھ کرتے ہیں، اگر وہ کرسمس مناتے ہیں تم بھی منا لو، وہ ہیلووین مناتے ہیں منا لو، ورنہ تمہارے بچے خود کو آئسولیٹڈ فیل کریں گے. آج بہت سارے مسلم جو بے عمل تھے نا، لبرل ہونے کے نام پہ وہ 90% جیوز اور کرسچن ہو چکے ہیں، نام اسلام کا ہے لیکن وہ کہتے ہیں نہیں ہم نے اس ملک میں رہنا، ہماری بچیوں کو یہ کرنا پڑے گا، ہمارے بچوں کو یہ کرنا پڑے گا، ہمیں یہ کرنا پڑے گا. اللہ تعالیٰ یہی بتا رہے ہیں، اسلام سچا جب نہیں ہوتا نا تو سب مل کے رہتے ہیں. آج بھی دیکھیں مسلمان کھانے کی دعوتوں پہ اکٹھے، شادیوں میں ہزار بندہ کوئی ایک سوچ کا ہوتا ہے، سب اکٹھے ہیں، بازاروں میں شاپنگ ایک جگہ کریں گے، ہر چیز انہیں سبزیوں کی دکانوں سے ایک خریدتے ہیں، وہاں سب خریدتے ہیں. جہاں دین کی بات ہوگی مسلمان فرقوں میں بٹ جاتے ہیں. یہی مطلب ہے ادھر کہ اصل کھلتی کب ہے، جب دین آتا ہے. لیکن اللہ سبحانہ تعالیٰ فرماتے ہیں رسول من اللہ یتلو صحف مطہرا، ایک رسول اللہ کی جانب سے جو تلاوت کرتے ہیں پاکیزہ اور آگ کی. یعنی یہ بیجینہ کیا ہے، رسول، تو نبی صلی اللہ علیہ وسلم کا وجود ایک بیجینہ تھا. کل ان لوگوں کے لیے تو تھا ہی جن کے اندر آپ بھیجے گئے، لوگ خود حیران ہوتے تھے. اور آج بھی مسلم تو مسلم، ٹائم ہوتا تو میں آپ کو پریزنٹیشن دکھاتی، دو تین ایسے ہیں شاید ویب سائٹ پہ بھی ہوگا، کہ غیر مسلم آج نبی صلی اللہ علیہ وسلم کے بارے میں کیا کہتے ہیں. ابھی بھی میرے فون میں چند دن پہلے کسی نے بھیجا، ایک شخص ہے خود غیر مسلم ہے اور نبی صلی اللہ علیہ وسلم کی پوری زندگی کی باتیں بتا کے کہہ رہا ہے آئی ڈونٹ بلیو کہ ہی از اے مین، مجھے نہیں یقین آتا یہ ایک آدمی ہے، اتنی خوبیوں والا بندہ آدمی نہیں ہو سکتا. بات سمجھ گیا نا، اللہ کے نبی اپنے وجود کے اعتبار سے جس کو آپ کہنا چاہیے کہ اسپاٹ فری ہوتے تھے، کوئی انگلی نہیں اٹھا سکتا تھا. اتنے دشمنوں میں اللہ کے نبی 13 سال رہے، 10 سال تو باہر کے دشمنوں میں، مدینہ میں بھی جا کے رہے، کسی نے آپ کے کریکٹر پہ انگلی نہیں اٹھائی. आपके किरदार पे नहीं उंगली उठाई कि मोहम्मद तुम कौन हो भाई सल्लल्लाहु अलैहि वसल्लम। ये तो आज हम मुसलमानों की बेदीनी की वजह से गैर हमारे नबी का कार्टून बनाते हैं, और आज नॉन मुस्लिम्स हमारे नबी को कुछ ना कुछ गलत कहते हैं, उनकी शादियों को दलील बनाते हैं, हज़रत आयशा की छोटी उम्र की शादी को दलील बनाते हैं। ये आज है, नबी के दौर में नहीं था, किसी की ज़रूरत नहीं थी। क्यों? आपका वजूद बिल्कुल पर्सनैलिटी ऐसी थी, बात ही नहीं कर सकते, सफाई की भी और क्या सफाई करोगे, डब्बा दिखाओ है नहीं था। तो ये यहाँ बात बताई गई। और रसूल का सोर्स क्या था, किस चीज़ ने रसूल को बेजीना बनाया? सुहुफ़ा मुतहरा, और वो क्या है? फीहा कुतुबुन कय्यिमा, इनमें बड़े मजबूत अहकाम तहरीर हैं। क्या पता चला? कि रसूल बेजीना बना कुरान पढ़कर। कुतुबन से आप समझते हैं लिखे हुए, कय्यिमा कायम रहने वाली, यानी नबी का जो सोर्स ऑफ नॉलेज या जो करेक्टर बिल्डिंग उनकी हुई उसकी चीज़ कुरान थी। और मैं बहुत ही प्यार से ये कहूँगी, आज हम मुसलमानों को इसकी बहुत ज़रूरत है। आज जितने लोग नेकियाँ कर रहे हैं ना बग़ैर कुरान पढ़े, वो बस एक अपनी फितरत की पुकार पे या कुछ सुनी सुनाई बातों पे अच्छे काम कर रहे हैं। असल कुरान पढ़ कर तज़किया होता है। क्यों कहा? अल्लाह ताला कुरान पाक में फरमाते हैं कि रसूलन यतलू अलैकुम आयतिल्लाहि मुबय्यिनात, फिर इसी तरह आप देखें युज़क्कीकुम, अल्लाह के नबी ने इल्म भी दिया, युअल्लिमुकुम अल-किताब वल-हिक्मा। तो क्या पता चला, बस आपके लिए इस वक्त इतना ही काफ़ी है कि अल्लाह का कुरान पढ़ना पड़ेगा अगर आप और मैं ये चाहते हैं कि हमारी या हमारे बच्चों की पर्सनैलिटी नबी सल्लम की तरह खूबसूरत हो जाए, इस तरीके की हो जाए कि उनके किरदार पे कोई बात ना कर सके। करेक्टर बिल्डिंग का द बेस्ट सोर्स जो बुक है कुरान की, वो क्या है? कुरान है। आपको मैं एक छोटी सी मिसाल देती हूँ, याद आ गई, अलामा इकबाल का नाम सभी जानते हैं पाकिस्तान में रहते हुए, तो ज़रा हम सब उनको एक किस्म के अपने हकीम उम्मत के नाम से जानते हैं ना। तो उनकी जो फ़िलासफ़ी है बहुत मारूफ है। तो एक शख्स थे, नाम इस वक्त मेरे जहन में नहीं, उनके दौर में थे, कहने लगे कि मैंने एक दिन अलामा इकबाल से कहा कि अलामा इकबाल आपका सोर्स ऑफ नॉलेज क्या है, कहाँ से ये आप फलसफा अखज करते हैं? कहा लेना कल आ जाना। कहते मैं सारी रात खुशी से सोया ही नहीं कि पता नहीं कल जाऊँगा तो अलामा इकबाल क्या दिखाएँगे। देखिए ना, बड़े बड़े फ़िलासफ़र मौजूद हैं, अफलातून थे, अरस्तू थे। आज के दौर में आप देखिए कि साइकोलॉजी के नाम पर फ्राइड की साइकोलॉजी और इसी तरह कुछ और भी इस तरह के नाम है। तो ये सोच रहे थे कि मैं जाऊंगा तो किस, क्योंकि ब्रिटिश थे अलामा इकबाल और हम ज़्यादा इंग्लिश के साथ ताल्लुक था, तो ये तो बड़ी बड़ी किताबें खोल के दिखाएंगे कि देखो मैंने इधर से सीखा। तो कहते जब मैं आया, मैं बैठा, तो मुझे बिठा के वो अपने मुलाजिम को कहते हैं लेके आ मेरी किताब। तब वो आया तो उसके आगे कुरान था। तो बात का खुलासा क्या हुआ अभी तक हुई कि जब तक अल्लाह का नबी नहीं आता और नबी के ज़रिए से किताब नहीं आती तो लोगों की असल सामने नहीं आती। और यहूद और नसारा और इसी तरह से कुफारे मक्का सब मिलजुल कर रह रहे थे, लेकिन जो ही नबी सल्लम आए तो सब अलग अलग हो गए। और ये पोलराइजेशन बहुत ज़रूरी होती है, क्योंकि दुनिया में ख़ुद को ना पता हो कि मैं बीमार हूँ और बंदा बीमारी में ही मर जाए। इससे बहुत बेहतर होता है कि चेकअप करवा लिया जाए, टेस्ट करवा लिया जाए, ताकि अगर कोई बीमारी है तो वो ख़त्म हो जाए। तो इससे आपके मेरे लिए भी अमल की बात है कि एक दफ़ा ज़िंदगी में इंसान वही के इस पानी को बराह रास्त अपने दिल पर ले। अब देखिए कि हम सब दुनिया से इतनी कोशिशें करके इतने कामयाबियों के तमगे लेकर जाएँ, लेकिन सिर्फ इस एक किताब से दूर हूँ जिसको अल्लाह ताला कहते हैं फ़ी हक़ तो बन कईम, इसमें बड़े मजबूत अहकाम तहरीर हैं। और माशाल्लाह जो लोग दौरे कुरान सुन रहे हैं उनको अंदाज़ा हो रहा है कि इस मुख्तसर से सफ़र में भी हमें कितने जेम्स एंड ज्यूल्स मिल रहे हैं, लेकिन जब हम इसकी तहों में से मोती चुनें तो फिर तो हमें अपने अंदर की चीज़ें पता चलती हैं। मुझे किसी की बात याद आ रही है, वो कहती है कि अगर मैं कुरान की तफसीर सुने बगैर मर जाती तो मैं तो अपने आप को बहुत नहीं समझ रही थी, मैं अगर इससे मर जाती मैं इतनी गंदी थी। ये बिल्कुल आपको छोटी सी मिसाल इसकी दूँ आपकी लैंग्वेज में कि आमतौर पर जर्म्स नहीं दिखते, लेकिन आप उसको माइक्रोस्कोप के नीचे उस पानी को या उस लाइट को रखें तो कितने जर्म्स दिखते हैं। तो कुरान एक माइक्रोस्कोप है, एक बहुत बड़ा मैग्नीफाइंग ग्लास है जो आपकी मेरी ज़ात के अंदर की ख़राबियाँ दिखाता है। अब इसके दो तरीके हैं, एक यह है कि कुरान में से देखना छोड़ दो, लोग ये भी करते हैं, ना पढ़ो ना जानो, पढ़ा तो अमल करना पड़ेगा। तो ये वही लोग हैं जो कहते हैं ना टेस्ट कराओ ना पता चले जिसम में बीमारी है। दूसरे हैं वो कहते हैं दिखा लो, एक दफ़ा पता चलेगा ना तो जो ख़राब हिस्सा उसको काट देते हैं, ठीक करवा लेते हैं, इलाज करते हैं, ठीक हो जाएंगे। तो या तो लोगों से वो बुराई इंशाल्लाह वो बीमारी निकल जाती है, या फिर वो कुरान से ताल्लुक लेना छोड़ देते हैं। फिर इसी तरह से अब आगे फरमाया वमा तफर्रक़ल्लज़ीना उतुल किताबा इल्ला मिन बादी मा जातहुमुल बय्यिना, اور جن لوگوں کو کتاب دی گئی تھی انہوں نے تفرقہ نہیں کیا تھا، مگر اس کے بعد جبکہ ان کے پاس البینہ آ چکی تھی۔ بس اس کو اپنے لیے اتنا سمجھ لیں کہ جب سچا دین آتا ہے اختلافات تبھی شروع ہوتے ہیں، سب مل کر رہیں گے، ہر ایک کی تھوڑی تھوڑی مالتے جائیے، ٹھیک ہوگا۔ اس کی وجہ اگلی آیت سے سمجھ آئے گی انشاءاللہ، ایک مثال دیتی ہوں۔ فرمایا وما امیر الا لیعبد اللہ مخلصین لہ الدین، اور انہیں حکم نہیں ہوا تھا مگر یہ کہ وہ بندگی کریں اللہ کی، اپنی اطاعت کو اس کے لیے خالص کرتے ہوئے، حنفا، بالکل یکساں ہو کر۔ ایک آیت ہے، پورے دین کا خلاصہ۔ اور قرآن پاک میں سورہ زمر کی آیت 2، 3، 11 اور 14، چار دفعہ وہاں یہی بات آئی تھی کہ اللہ کے ہاں صرف اور صرف اخلاص والی عبادت قبول ہے۔ اللہ تعالیٰ پارشل اوبیڈینس کو پسند نہیں کرے گا، پوری اطاعت اخلاص والی۔ یہ نہیں ہے کہ نماز بھی پڑھتے جائیں اور غلط کام بھی کرتے جائیں، آپ نفس کی بھی مانتے جائیں اور دوسری بھی مانتے جائیں، آپ اپنی مرضی کے کام کریں شادیوں میں، خوشیوں میں، غموں میں، اور رمضان آئے تو آپ کے روزے تو رکھ لی۔ آج ہماری امت کا یہ پرابلم ہے، عبادات میں مسلمان ہیں ماشاءاللہ، کوئی یہ نہیں کہتا کہ نماز شیطان کے لیے پڑھو، یا میں روزہ نہیں رکھتی، یا میں نے حج نہیں کرنا۔ اپنی عبادت کی زندگی میں پکے مسلمان ماشاءاللہ، لیکن جہاں معاشرتی اور معیشت میں آتے ہیں، یعنی اکنامکس میں آتے ہیں اور سوشل لائف میں آتے ہیں، ہمارے کئی اور معیار بن چکے ہوتے ہیں۔ ہم کہتے ہیں کیا کریں، مجبور ہیں، لوگ کیا کہیں گے، سسرال کیا کہے گا، معاشرے کا مسئلہ ہے، پھر دیکھیں اب تو آج یہ نہیں، مکس گیدرنگ کے بغیر یہ نہیں ہوتا۔ یعنی اس وقت ہم بہت زیادہ دوسروں کو لینے چل پڑتے ہیں، تو اللہ تعالیٰ کہتے ہیں مجھے کمپلیٹ سبمیشن چاہیے، یہ تو پکی بات ہے، یا کا نہ بدو۔ پہلا مطالبہ اللہ کا ہم سب سے کہ اگر بننا ہے تو پورے میرے بنو، نہیں تو آدھے بھی نہ بنو۔ یا کا نہ بدو، اونلی یو، یہ نہیں کہتے کہ تیری بھی عبادت کرتے ہیں، تیری ہی عبادت کرتے ہیں۔ شوہر بیوی سے کیا پسند کرتا ہے؟ کہ میں صرف آپ کی ہی بیوی ہوں، اور بیوی کہتے میں آپ کی بھی بیوی ہوں، تو کیا جھگڑا ہوگا؟ بیوی بھی نہیں یہ برداشت کرتی۔ ہم اپنے بچوں سے یہ برداشت نہیں کرتے، وہ ہمیں کہ ماما آپ بھی میری ماما ہے، میں تو ہوں اور کون ہے، کہنا کوئی اور بھی ہے، نہیں کرتے نا۔ تو اللہ کو ہی پسند ہے، بھی نہیں پسند، اور اللہ کا حق ہے ریئلی، اس پہ کسی کو کوئی شرم کی ضرورت نہیں۔ اللہ کا یہ فیصلہ، یہ اللہ کہہ رہی ہے، کوئی ججمنٹل ہونا نہیں ہے، یہ اس کا حق ہے۔ جیسے ہم اپنے بچوں پہ اپنے حق سے چلاتے ہیں نا، تو اللہ کو کہ اس سے زیادہ حق نہیں آپ کو، مجھے کہتے یہ کرنا ہے یہ نہیں کرنا، کیا میری آپ کی ضرورت ہو سکتی ہے ہم اپنی مرضی کریں، لوگوں سے پوچھیں، چھوٹے چھوٹے لوگوں سے۔ اسی لیے اللہ تعالیٰ نے پیچھے سورت بقرہ 85 میں بھی کہا تھا، افتؤمنون ببعض الکتاب وتکفرون ببعض، کیا تم کتاب کے بعض حصوں پہ ایمان لاتے ہو اور بعض کو تم چھوڑ دیتے ہو؟ کوئی قوم ایسا کرے گی تو اس کی ایک ہی جزا ہے کہ دنیا میں بھی رسوائی ہوگی اور قیامت کے دن شدید عذاب کی طرف ہوں گے، اور آج کا مسلمان اسی سزا کو بھگت رہا ہے۔ اللہ تعالیٰ ہماری حالت بدل دے۔ پھر فرمایا وَيُقِيمُ الصَّلَاةَ وَيُؤْتُ الزَّكَاةَ، تو دین کی ترتیب نوٹ کریں، سب سے پہلے مخلصین لہ الدین، اندر سے مخلص ہو جائیں، پھر اس کا عملی اظہار، یقیم الصلاۃ، نماز، اکیلے نہیں بلکہ اجتماعی نماز، اور تیسری چیز یوتو الزکا، پھر زکوٰۃ دے۔ پورا دین بیان کرنے کی بجائے بیسک چیزیں بیان کر دی۔ فرمایا وذالک دین القیمہ، اور یہی ہے سچا دین۔ تو کیا بتا دیا؟ کہ پہلے بندگی، پھر نماز، پھر زکوٰۃ، جس کو کہتے ہیں نا کہ زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی۔ آپ اور میں اس دنیا میں اللہ کے بندے بننے کے لیے آئے تھے، اور اس کا عملی اظہار ہم دنیا میں نماز اور زکوٰۃ۔ نماز از ریپریزنٹنگ، نماز نمائندگی کر رہی ہے ہماری ساری جسمانی عبادات کو، اور زکوٰۃ ریپریزنٹ کر رہی ہے اس وقت ہماری مالی عبادات کو۔ منی لگتی ہے نا، تو ہم دوسرے لفظوں میں کہتے ہیں اللہ میرا جسم اور میرا مال تیرا۔ ان دونوں کو سورت توبہ کی آیت 100 آیت 11 پارے میں اللہ نے کہا ان اللہ اشترا من المومنین انفسہم واموالہم، تو انفس کیا ہے؟ نماز، اور اموالہم کیا ہے؟ زکوٰۃ۔ ہم اللہ کو کہتے ہیں اللہ ہمارا مال، ہماری جان تیرے لیے، اور اس کا اظہار دن میں ہم کتنی نمازوں میں کرتے ہیں، التحیات للہ، جس کو ہم عموماً کیا کہتے ہیں، التحیات للہ والصلوات والسلام، حالانکہ وہ کیا تحیات، آج جا کے ڈکشنری میں دیکھے تحیہ میں چار چیزیں ہیں، میری قولی، فعلی، مالی عبادت اللہ تیرے لیے ہیں۔ تو گویا کہ اللہ چاہتا ہے کہ ہم پورے کے پورے اس کے بنیں، اور یاد رکھیے کہ ہمارا اندر بھی یہی چاہتا ہے۔ اگر کسی بچے کو پوچھا جائے سناؤ کیا ہو، تو کہے گا انی عبداللہ، جیسے حضرت عیسیٰ بولے تھے، وہ کہتے ہیں نا کہ سرکشی نے کر دیے دھندلے نقوش بندگی، آؤ سجدے میں گریں لوہے جبیں تازہ کریں۔ گناہ کر کر کے بندہ اللہ کا بندہ نہیں رہتا، جو بندہ گناہ کم کرتا ہے نا اس کو اللہ کا بندہ بننے کا اصل لطف جب وہ آتا ہے. اللہ ہمیں اس کی توفیق دے. پھر فرمائے ان الذین کفروا من اہل الکتاب والمشرکین فی نار جہنم خالدین فیہا, بے شک وہ لوگ جنہوں نے کفر کی روش اختیار کی خواب اہل کتاب میں تھے یا مشرکین میں تھے, وہ ہوں گے جہنم کی آگ میں اور اس میں ہمیشہ رہیں گے. کیوں؟ وجہ اولئکہم شر البریہ, اس لیے کہ وہ بدترین مخلوق ہیں. اب بولیے آپ کو مجھے کیا حق اس پہ بولنے کا؟ وہ رب وہ بندے, بہت سارے لوگوں کو بڑی فکر ہے مدر ٹریسا کی, بہت ساروں کو فکر ہے لیڈی ڈیانا کی, اور بہت ساروں کو فکر ہے افریقہ کے جنگلوں میں رہنے والوں کا کیا ہوگا. مجھے آپ کو ان تینوں کے بارے میں نہیں پوچھا جائے گا. اگر کوئی کفر پہ مرتا ہے اللہ اس کو جنت میں ڈالے جہنم میں ڈالے, آپ کو مجھے کیا لگے؟ وہ اللہ اس کا مرضی ہے. آپ اس ملک میں آتے ہیں, کوئی باہر سے آتا ہے, کوئی دوسرے, چلے امریکہ کی بات کرتے ہیں, آپ کو امریکہ میں جانا ہے, امریکن حکومت آپ کو پاسپورٹ دے نہ دے, ویزا دے نہ دے, انٹری دے نہ دے, اس کی مرضی ہے. آپ وہاں جاتے ہیں, وہ کہتے ہیں سیٹ بیلٹ باندھو, آپ کہتے ہیں میں کیوں باندھوں, وہ کہیں گے جائیے, میں نے کہا ہماری مرضی. وہ کہتے ہیں ہر اسٹاپ سائن پہ رکو, آپ کہتے ہیں عقل سے کام لو, مجھے دیر ہو رہی ہے, میں نے ایئرپورٹ پہنچنا ہے, نہ ادھر کوئی ہے, نہ ادھر ہے, نہ کوئی ادھر ہے. رکتے ہیں, رات 12 بجے بھی ہم جاتے ہیں, بڑے بڑے چوراہوں میں کھڑے ہو کے پہلے ادھر دیکھتے ہیں, پھر ادھر دیکھتے ہیں, پھر سیدھا جاتے ہیں. عقل کہتی ہے ہی کوئی نہیں آ رہا, رکو نہیں. وہ کہتے ہیں نہیں رکو گے, تمہارے گھر میں تمہیں ٹکٹ آ جائے گا. تو کسی ملک میں رہتے ہیں تو اس کے قانون مانتے ہیں نا, پھر جب ہم نہ مانیں تو ہمیں ڈپورٹ کر دیں, وہ ہمیں نکال کے پھینک دیں. تو اللہ کا فیصلہ ہے. مجھے آپ کو کفار کے بارے میں فکر کی ضرورت نہیں. یہ ضرور سوچیے کہ ہماری نااہلی کی وجہ سے کوئی کفر پہ تن رہے. اور ایک مختصر سی بات کر دوں کہ کافر وہ ہوتا ہے جس تک پیغام پہنچے اور وہ انکار کر دے, ڈینائر. آج بھی دنیا میں بہت سارے دور دراز کے علاقوں میں رہنے والے لوگ بچ جائیں گے کل قیامت کے دن, کیونکہ اب مسلمان وہاں تک پہنچ ہی نہیں رہے. تو جس تک پیغام پہنچے پھر نہ مانے وہ کافر ہے. اس کے برعکس ان الذین آمنوا وعملوا الصالحات اولئکہم خیر البریہ, اس کے برعکس جو لوگ ایمان لائے اور انہوں نے نیک عمل کیے یہی بہترین خلائق ہے. اپوزٹ اس کا بریہ وہی ہے جس سے اللہ تعالیٰ کا نام الباری ہے. تو الباری پہلی دفعہ پیدا کرنے والا موجود انوینٹر, اور بریہ اسی سے مخلوق کے معنوں میں. یعنی سچے پیارے مومن کون ہیں؟ جو اللہ کو مان کر ایمان لے آئے اور عمل صالح کرے. جزاؤہم عند ربہم جنات عدن, ان کی جزا جنت عدن ہے, ہمیشگی کی جنت. کون سی؟ تجری من تحتہا الانہار, جس کے نیچے نہریں بہتی ہوں گی. خالدین فیہا, اس میں ہمیشہ رہیں گے. بڑی اہم بات ہے اس میں بھی, جس کو بس اس وقت اتنا سمجھ لیجئے کہ دو مختلف انجام ہیں, ایک جہنم کا اور ایک جنت کا. دنیا میں ڈیسائیڈ ہو رہا ہے کہ جانا کدھر ہے. کسی سے کوئی پوچھے آپ کدھر جائیں گی؟ پتہ نہیں, اللہ جدھر مرضی ڈال دے. میں نے کئی جگہ یہ ایکٹیویٹی کی ہے. سسٹر آپ کو کیا لگتا ہے؟ سسٹر فرحت آپ جنت میں جائیں گی کہ جہنم میں؟ سسٹر رکیلا آپ جنت میں جائیں گی کہ جہنم میں؟ اور آگے سے یہ آگے کہ ہمیں کیا پتہ اللہ نے ہمیں کدھر ڈالنا ہے. اکثر لوگ یہی کہتے ہیں, اور کچھ کہتے ہیں نہیں جنت میں جائیں گے, کچھ کہتے ہیں نہیں پتہ نہیں ہم نے تو نہیں بچنا. تو یاد رکھیے, پہلی بات ہے کہ نہ آپ کو پتہ نہ مجھے پتہ, لیکن اپنے دل کی حالت خود پتہ ہوتی ہے. سورت قیامت میں اللہ تعالیٰ کہتے ہیں بل الانسان ولا نفسی ہی بصیرہ, بندہ اپنے نفس کو خود جانتا ہے. ولو القا معذیرہ, بس آپ دیکھیے کہ دنیا میں کوئی کام ہونا ہوتا ہے نا تو اس کے اثرات دکھ رہے ہوتے ہیں. شادی والے گھر میں باہر سے پتہ چل جاتا ہے, لائٹیں لگی ہوئی ہیں, لوگ آ رہے ہیں, دیگیں پک رہی ہیں, کچھ خوشی کا سامان ہے. اسی طرح میت والے گھر میں جائیں تو غم کے اثرات دکھ رہے ہیں. آپ نے سفر پہ جانا ہے, پہلے سے پتہ لگ جاتا ہے موومنٹس ہو رہی ہیں. تو آپ کی میری جنت یا جہنم میں جانے کی موومنٹس ہو رہی ہیں, کسی کو نہ بتاؤ, ہمیں خود پتہ ہے ہم کدھر جا رہے ہیں. اور یہ کیسے پتہ چلے گا؟ ہمارے معمولات سے. ہماری بھاگ دوڑ بتائے گی کہ ہم نے کس بس کا ٹکٹ لیا ہوا اور ہم کس پہ جا رہے ہیں. یہ کیسے ہو سکتا ہے کہ ہم ساری زندگی دنیا کے لیے بھاگتے رہیں اور اینڈ پہ ہمیں آخرت مل جائے؟ یہ کیسے ہو سکتا ہے کہ ہم نافرمانیوں میں جئیں اور کل اللہ ہمیں ابو بکر صدیق کے ساتھ سابقون الاولون میں کھڑا کر دے؟ یہ تو دنیا میں بھی بے انصافی نہیں ہوتی. تو لہٰذا آج کوشش کرنی ہے اس کے لیے. اور کون سی جنت ہے؟ تجری من تحتہا الانہار خالدین فیہا. یہ خالدین فیہا ابدا کو بھی نوٹ کر لیں. بعض کہتے ہیں جنت میں تو ابدا ہے لیکن جہنم میں ابدا نہیں ہے. اور دو مقام قرآن کے پیش کیے جاتے ہیں اس میں, ایک یہی والا مقام ہے اور ایک اور مقام ہے قرآن پاک میں سورۃ تغابن کی آیت 9-10. اور کچھ نے یہ ثابت کرنا چاہا کہ جہنم میں لوگ ہمیشہ نہیں رہیں گے, حالانکہ ایسا نہیں ہے. اللہ سے یہ دعا کریں اللہ کسی کو ایک پلک جھپکنے کے لیے بھی جہنم میں نہ ڈالیں. آج یہ دنیا کی چھوٹی سی گرمی برداشت نہیں ہوتی ہم سے, وہاں کی طرح ہوگی. اور دعا کریں کہ آخری حصہ ہم سب کے لیے ہو کہ رضی اللہ عنہ و رضوا عنہ. اللہ ان سے راضی ہو گیا اور وہ اس سے راضی ہو گئے، کتنی بڑی چیز ہے. سورۃ آل عمران آیت 13-14 میں اللہ تعالیٰ کہتے ہیں ورضوان اللہ اکبر، اللہ کی رضا سب سے بڑی چیز ہے. یاد رکھیں جنت کی سب سے بڑی نعمت وہاں کے درخت، پھل، پھول، نہریں، کھانے پینے نہیں ہیں. حدیث میں آتا ہے کہ اللہ تعالیٰ جنتیوں کے پاس جائے گا اور ان سے کہے گا کہ جنتیوں تم خوش ہو؟ وہ کہیں گے اللہ ہم کیوں نہیں خوش ہوں گے، وہ مالنا اللہ نردا، تو نے ہمیں اتنا کچھ دیا، جہنم سے بچایا، یہ دیا وہ دیا. تو اللہ تعالیٰ کہیں گے کہ آج میں تمہیں ایک ایسی نعمت دوں گا جو میں نے آج سے پہلے نہیں دی، اور وہ کیا کہ میں آج تمہیں اپنی رضامندی دیتا ہوں اور آج کے بعد میں کبھی تم سے ناراض نہیں ہوں گا، اور اللہ اپنے چہرے کا دیدار کروائیں گے. اس کو دیکھ کر جنتیوں کو جنت کی ہر نعمت چھوٹی لگے گی. گھر والا 10 چیزیں آپ کے سامنے کھانے پینے کی رکھ دے لیکن خود آپ سے بات نہ کریں تو آپ کو خوشی نہیں ہوگی نا. آپ کو جنت میں جا کر صوفے، قالین، پردے سب کچھ مل جائے اور اللہ ناراض ہو، تو یہ دعا کیا کرے کہ اللہ ہم تو تجھ سے راضی ہیں، اور یہ ہونے کے لیے ہمیں اپنی ذاتی زندگی پہ راضی ہونا پڑے گا. ہاں تو ہم سے راضی ہو جا. کس کو ملے گا یہ صلہ؟ ساتھ ہی جواب آ جاتا ہے ذالک لمن خشی ربا، یہ صلہ ہے ان کے لیے جو اپنے رب سے ڈرتا ہے. تو ساری صورت کے اندر سے جو نقطہ نکلا ہے اللہ کا ڈر پیدا کرنا ہے، خشیت. ولیمن خاف مقام ربه جنتان، اللہ آپ کو مجھے خشیت دے، اطمینان دے. یہ صورت کا صرف خلاصہ ہوا ہے، میں نے اس کی تفسیر نہیں کی. یقین کرے کہ ایک لفظ میں 20 باتیں ہیں. ضرورت ہے اس بات کی ہم اپنی اس مصروف زندگی میں سے کچھ وقت نکالیں اور اس قرآن کو دیں. اور ماشاءاللہ آپ تو پڑھے لکھے لوگ ہیں، سب سے زیادہ کتابیں مجھے لگتا ہے میڈیکل پروفیشن میں پڑھنی پڑتی ہیں. آج سے اس رمضان کا تحفہ خود کو دیں، اپنا ٹائم پلان کریں. آپ کو گائیڈ ہم کر سکتے ہیں، کہیں جا سکتے ہیں جا لیں، گھر سے کر سکتے ہیں، نیٹ سے کر سکتے ہیں، اسکائپ سے کر سکتے ہیں، پیلٹاک سے کر سکتے ہیں، آپ اسکائپ جو بھی میڈیم واٹس ایپ کا یوز کر لیں، لیکن ایک دفعہ سورت فاتحہ سے سورت ناس تک کا سفر طے کریں. بہت محرومی ہے اس انسان کی جس نے دنیا میں ہر مزہ لیا، ہر علم لیا، لیکن اس کتاب کو نہیں سمجھ سکا. یاد رکھیے قرآن پڑھنے کے دوران جو ہمارے دل کی کیفیت ہو رہی ہوتی ہے نا، یہ جنت کا تعارف ہے. جنت میں اس طرح دل کی کیفیت ہوگی جو قرآن کے وقت ہوتی ہے، تو اللہ تعالیٰ آپ مجھ سے راضی ہو جائیں اور جو ہم نے تھوڑی سی بات کی اس سے ہم سے راضی ہو. جزاک اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.
بسم اللہ الرحمن الرحیم. لم يكن الذين كفروا من أهل الكتاب والمشركين منفكين حتى تأتيهم البينة. رسول من الله يتلو صحفا مطهرة فيها كتب قيمة. وما تفرق الذين أوتوا الكتاب إلا من بعد ما جاءتهم البينة. وما أمروا إلا ليعبدوا الله مخلصين له الدين حنفاء ويقيموا الصلاة ويؤتوا الزكاة وذلك دين القيمة. إن الذين كفروا من أهل الكتاب والمشركين في نار جهنم خالدين فيها أولئك هم شر البرية. إن الذين آمنوا وعملوا الصالحات أولئك هم خير البرية. جزاؤهم عند ربهم جنات عدن تجري من تحتها الأنهار خالدين فيها أبدا. رضي الله عنهم ورضوا عنه ذلك لمن خشي ربه.